السميع العليم من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين المتصاغر لعظمته جبابرة الطاغين المتخاضع لكبريائه عطاة المتمردين المعترف بربوبيته سائر الخلق أجمعين. والصلاة والسلام والتحية والإكرام على أشرف النبيين وخاتم المرسلين سيدنا ومولانا أبي القاسم محمد وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين. أما بعد، فقد قال الله سبحانه وتعالى في محكم كتابه المبين: بسم الله الرحمن الرحيم. والليل إذا يغشى والنهار إذا تجلى وما خلق الذكر والأنثى إن سعيكم لشتى فأما من أعطى واتقى وصدق بالحسنى فسنيسره لليسرى وأما من بخل واستغنى وكذب بالحسنى فسنيسره للعسرى. صلوات. عزیزان محترم، سرنامہ کلام میں سورہ واللیل کی ابتدائی 10 آیتوں کی تلاوت کا شرف حاصل کیا گیا. انسانیت کے الوہی منشور پر ہم نے جس سلسلے گفتگو کا آغاز کیا ہے، یہ اس سلسلے کی دوسری گفتگو ہے. آیات میں پروردگار عالم نے یہ ارشاد فرمایا کہ واللیل اذا یغشا، قسم ہے رات کی جب وہ اندھیری ہو جائے، والنہار اذا تجلی، اور قسم ہے دن کی جب وہ روشن ہو جائے، وما خلق الذکر والانثی، اور دنیا میں جتنے بھی نر ہیں ان کی قسم، اور جتنی بھی مادائیں ہیں ان کی قسم. ان سعیکم لشتا، تمہاری کوششیں پراگندہ ہیں، تمہاری کوششیں منتشر ہیں، تمہاری کوششیں ایک مرکز پر نہیں ہیں. فاما من آتا واتقا، تو جو شخص بھی اپنے مزاج میں عطا کو رکھے گا اور اپنے مزاج میں تقویٰ کو رکھے گا، وصدق بالحسنی، اور اچھائیوں کی تصدیق کرے گا، تو ہم وعدہ کرتے ہیں کہ اسے آرام کی جگہ پہ پہنچا دیں گے. وَأَمَّا مَنْ بَخِلَ وَاسْتَغْنَى، اور جو کنجوسی کرے گا، جو بخل کرے گا اور اپنے آپ کو اللہ سے بے نیاز سمجھے گا، وَكَذَّبَ بِالْحُسْنَى، اور اچھی باتوں کی تکذیب کرے گا، تو ہم اعلان کرتے ہیں کہ اسے بدترین انجام تک پہنچا دیں گے. ان آیات کے ذیل میں کل پہلا سلسلہ گفتگو تھا، اور اب یہی سے بات ذرا سی آگے بڑھ جائے گی کہ سورے کا آغاز ہے رات کی قسم، دن کی قسم. قرآن مجید نے مختلف مقامات پر رات کے سلسلے میں بڑی شان سے گفتگو کی ہے. بسم اللہ الرحمن الرحیم، भाई देखना जरा इन आयतों को देख देखते जाना, बिस्मिल्लाहिर्रहमानिर्रहीम, रात तो दिन और रात जमाने के सिलसिले में बड़े अहम है, बिस्मिल्लाहिर्रहमानिर्रहीम, वल फजर वल्लयालिन अशरिन वश्शफ़े वल बदर वल्लैल इज़ा यसरे, कसम है फूटती हुई सुबह की और कसम है दस रातों की, अब सोचते रहना कि ये दस रातें कौन सी हैं, वह शफ़े वल बदर, कसम है दो की और कसम है एक की, वल्लैल इज़ा यसरे और कसम है उस रात की जो आहिस्ता आहिस्ता गुजरती है, कभी कभी फिर सही कई आयात में कहा क्या गया, लेकिन लेकिन रात की कसम खाई, रात का तस्करा किया और दो मतबा किया, दस रातों की कसम और उस रात की कसम जो आहिस्ता आहिस्ता गुजरती है, और अब सूरह वशम्स में आवाज दी, बिस्मिल्लाहिर्रहमानिर्रहीम, वशम्स वदुहाहा वस्कमर इज़ा तलाहा वन्नहार इज़ा जल्लाहा वल्लैल इज़ा यख्शाहा, कसम है रोशन दिन की, कसम है अंधेरी रात की, दो मंजिलें हो गई, और अब नुज़ूल कुरान के सिलसिले में आवाज दी, बिस्मिल्लाहिर्रहमानिर्रहीम, इन्ना अंज़लनाहु फी लैलतिल क़द्र, हमने इस कुरान को कदर की रात में उतारा, वमा अदराका मा लैलतुल क़द्र, और तुम क्या जानो कि कदर की रात क्या है, लैलतुल क़द्र खैरुन मिन अल्फ शहर, भाई एक रात हजार महीनों से बेहतर है, एक रात हजार महीनों से बेहतर है, भाई रात की अहमियत देख रहे हो, नुज़ूल कुरान रात में, और अब फिर आवाज दी, बिस्मिल्लाहिर्रहमानिर्रहीम, सुभान अल्लज़ी असरा बिअब्दिही लैलन मिनल मस्जिदिल हराम इलल मस्जिदिल अक्सा अल्लज़ी बारकना हौलहू बाबरकतिहि वल्लाह, तो ले गया मेराज में अपने बदले को रात के वक्त, क्या क्या अहमियत है रात की, क्या अहमियत है रात की, भाई तौरात उतरी रात में, कुरान का नुज़ूल हुआ रात में, हिजरत हुई रात में, मेराज में गए रसूल रात में, और इसके बरक्स जंगे बद्र हुई दिन में, जंगे खंदक हुई दिन में, जंगे वाद हुई दिन में, जंगे खैबर दिन में, भाई तवज्जो हाथ मबदूल रहे, आए विलायत का नुज़ूल दिन में, आए तथी का नुज़ूल दिन में, भाई तवज्जुहात मबदूल रहे, तुम पूछोगे ना कि मैंने कैसे कह दिया कि आए तथी दिन में नाजिल हुई, क्या भूल गए, दखला अलैया अभी रसूलुल्लाह फी बादी अय्याम, एक दिन रसूल मेरे घर में आए, एक दिन, भाई देखो मौजू के तकाजों को पूरा होना है तो बहुत आराम से सुनते जाओ, एक दिन रुकूंगा नहीं, एक दिन रसूल मेरे घर में आए, भाई वो दिन याद है ना, जिसे किसा वाला दिन, कि जब रसूल घर में आए, चादर मांगी, लेट गए, भाई तवज्जो रहे, लेट गए, और बीवी कहने लगी कि मैं बैठ कर चेहरे को देखने लगी, सिर तो अंधे हुए ना, मैं अपने बाप के चेहरे को देखने लगी, सिर तो अंधे हुए ना, फाइजन वज हो नूरन का अन्नहुल बद्रो फी लैलते तमाम ही वक्त कमाले, दिन का वक्त है, जब मैंने अपने बाप के चेहरे को देखा तो चौदहवीं रात की तरह चमक रहा था, भाई मैं एक जुमला कहकर मैं फिर वापस चला जाऊं, कन्नहुल बद्रो फी लैलते तमाम ही वक्त कमाले, दिन का वक्त है, रात नहीं है, यह रात नहीं है, आए तथी दिन में नाजिल हुई और रसूल का चेहरा दिन में चौदहवीं रात के चांद की तरह चमक रहा था, भाई तजर्बा कर लो, रात में चिराग जलाओ नूरानी कर देगा बज़्म को, चिराग अगर रात में जलेगा तो बज़्म को नूरानी कर देगा, और अगर दोपहर में चिराग पड़ाओ फीका पड़ जाएगा, मद्दम हो जाएगा, क्यों, इसलिए कि सूरज की रोशनी है कभी, चिराग की रोशनी है कमजोर, कमजोर कभी का मुकाबला नहीं कर सकता, अब वो कैसा रसूल था कि सूरज के होते हुए उसका चेहरा चमक रहा था, समझ रहे हो, अजीब अब एक जुमला सही कहता हुआ गुजर जाओ कि जिसकी नूरानियत को सूरज की तमाजत कम लेता था जी, उसकी नूरानियत को ये शातिनी ने रसूल कम करेंगे। दुनिया में भाई ये जुमले बहुत अजा था कि दुनिया में मेरे रसूल के खिलाफ एक बैन अक्वामी साजिश की गई और उसके खिलाफ किताबें लिखवाई गई। ये जुमला उस हवाले से जहनों में महफूज हो जाए कि जिसे सूरज न ढाक सके उसे ये फटे हुए लिबास वाले ढाकेंगे। तवज्जो हाथ मजदूर है ना, तो दिन का भी कारगाह है हस्ती में, दिन का भी एक किरदार है और किसी कारखाने हस्ती में रात का भी एक रोल है, रात का भी एक कैरेक्टर है, रात का भी एक किरदार है और ये दोनों मिलकर जमाना बनाते हैं। तो देखो बड़े बड़े नाजुक मरहले पर ले आया हूं मैं और बहुत पढ़ा लिखा मजमा मेरे सामने है, दिन और रात मिलकर जमाना बनाते हैं और यही दिन और रात और यही जमाना तुम्हारी जमीन पे असरअंदाज हो रहे हैं। अगर अगर ये बात वाजे हो गई तो सुनना, ये जमाना है जिसने पूरी कायनात को एक लड़ी में पिरोया हुआ है। ये जुमला मैंने क्या कहा, ये जमाना है जिसने पूरी कायनात को एक लड़ी से मरबूत कर दिया है। भाई इस बात को अगर समझना हो तो भाई सूरज जमाने में, चांद जमाने में, और सूरज अकेला नहीं है, मिर्रीख पे असरअंदाज हो रहा है, मिर्रीख जुहर पे असरअंदाज हो रहा है, जुहर उतारुस पे असरअंदाज हो रहा है और उतारुस मुश्तरी पे असरअंदाज हो रहा है। पूरी कायनात मरबूत है, ये नहीं कि चांद अपनी जगह पर बैठा हुआ हो। चांद क्या तुम्हारे समंदरों में जज्बात नहीं पैदा करता? यानी चांद का एक किरदार है ना, चांद का एक किरदार, भाई तवज्जो रहे चांद का एक किरदार है तुम्हारी जमीन पर। अच्छा क्या सूरज का किरदार नहीं है? अगर सूरज ना हो तो इतनी बर्फानी हवाएं चले कि इंसानियत खत्म हो जाए, जिंदगी खत्म हो जाए। तो ये सब मिलकर तआवुन कर रहे हैं, सूरज जमीन से तआवुन करे, चांद जमीन से तआवुन करे। भाई क्यों? इसलिए कि इंसानियत को बाकी रखना है, यानी मिजाज खुदा ये है कि इंसानियत बाकी रहे। भाई तवज्जो है, और दुश्मन का मिजाज ये है कि इंसानियत खत्म हो जाए। बस तो सब एक दूसरे से मुत्तसिल हैं, पूरी कायनात के सारे अज्ज़ा एक दूसरे से मरबूत हैं। सूरज चांद से मरबूत है, चांद जमीन से मरबूत है, जमीन मुश्तरी से मरबूत है, मुश्तरी उतारू से मरबूत है, उतारू मिर्री से मरबूत है, सब एक दूसरे से मरबूत है। भाई अगर ये बात समझ में आ गई तो जो मिजाज मशीयत कायनात में है वही मिजाज मशीयत अकायद में है। भाई अगर खुदा है तो एक है, और अगर एक है तो आदिल है, और अगर आदिल है तो नबी भेजेगा, और अगर नबी भेजेगा तो पैगाम नबूवत को बाकी रखने के लिए इमामत का सिलसिला कायम करेगा और इन सब का नतीजा कयामत में निकलेगा। सुनते जाओ, यानी मैं कहना यह चाह रहा हूँ, भाई तवज्जो रे, मैं कहना यह चाह रहा हूँ कि निजाम शमसी इतना मजबूत है और इतना मुसलसल है कि अगर एक को हटा लो सारे सयारे टकरा जाएंगे। अगर एक को निकाल लो ना पूरी कायनात भस्म हो जाएगी। इसी तरीके से इस्लाम के अकायद इतने मजबूत हैं कि अगर इनमें से एक को भी निकालोगे तो सारे अकीदों पर जर्ब आ जाएगी। इसलिए आदिल का भी तहफ्फुज़ करो, इमामत का भी तहफ्फुज़ करो। पहुंच रही है बातें पहुंच रही ना मेरे सुनने वालों तक? तो बस अब यहीं से मैं अपने सुनने वालों को आगे ले जाऊं। भाई रुके रहना, मेरी जबान से एक जुमला निकला और उस जुमले पर तुम्हें रोकूंगा। मैंने कहा अगर खुदा है तो एक है, ये जो मैं कहा ना कि अगर खुदा है, तो देखो ये जो रात और दिन है ये मिलकर जमाना बनाते हैं और जमाने से बड़ा गवाह खुदा के वजूद तक कोई नहीं है। زمانے سے بڑا گواہ وجود خدا پہ کوئی نہیں ہے، اپنی طرف سے نہیں کہوں گا، زمانہ سمجھ گئے؟ ابھی ہو، کل نہیں تھے، کل خدا تمہیں زندہ رکھے، لیکن ایک پروسیس ہے نیچر کا، کل نہیں ہوگے، زمانہ ہے نا تو چل رہا ہے، ماضی ہے، حال ہے، مستقبل ہے، ٹھیک ہے نا؟ تو اب اس زمانے سے خدا کو پہچانو. آیا ایک شخص امام کی خدمت میں کرنے لگا فرزند رسول خدا ہے یا نہیں؟ سمجھا دیجیے خدا ہے، میں نہیں مانتا کہ خدا ہے. کرنے لگے کہ بھائی خدا ہے یا نہیں ہے بعد میں بات کریں گے، بھائی یہ بتاؤ تم ہو یا نہیں ہو. دیکھو خدا کی قسم یہ سوال معصوم ہی کر سکتا تھا. یا دیکھو آل محمد نے وجود خدا پر اور توحید پر جو گفتگو کی ہے، چیلنج کر رہا ہوں کہ کسی دین میں یہ گفتگو نہیں ہے. اصول کافی کی پہلی جلد محمد ابن یعقوب کلینی رحمۃ اللہ علیہ کتاب التوحید دیکھو، شیخ صدوق رحمۃ اللہ علیہ نے پوری کتاب لکھی کتاب التوحید، ذرا دیکھو تو کہ آل محمد نے خدا پہ کیا بات کی. بھائی چھوڑو پچھلے دینوں کو، خدا پہ ڈیٹیل نہیں ملتی، توحید پہ تفصیلات نہیں ملتے، نہیں ملتے نا، فقط اسلام میں ملتے ہیں، ٹھیک، اور اسلام میں بھی آل محمد کی زبان سے ملتے ہیں. تو میں یہ نہیں کہتا، یہ نہیں کہتا کہ پچھلے دینوں میں نہیں، بھائی اپنے دین کی بات کرو. آل محمد کے علاوہ اسلام میں خدا پہ بولنے والا کوئی نہ نکلا. ارے بھائی کوئی پہچانے تو بولے. ٹھیک ہے نا، فرزند رسول میں خدا کو نہیں مانتا، اس لیے کہ خدا میری سمجھ میں نہیں آیا، سمجھ میں نہیں آتا ہے کوئی خدا ہو سکتا ہے. تو کہا بھائی چھوڑو ذرا تھوڑی دیر کے لیے کہ خدا ہے یا نہیں، تم ہو یا نہیں. اب بولو کیا کہے گا کہ میں نہیں ہوں. کہنے لگا کہ فرزند رسول میں تو ہوں. کہا اچھا اگر تم ہو، ہو حال اگر تم ہو تو کیا پہلے بھی تھے؟ کیا دو ٹوک فیصلہ کر دیا؟ اگر تم ہو تو کیا پہلے بھی تھے؟ کہا نہیں میں پہلے نہیں تھا، اب ہوں. تو کہا جب پہلے نہیں تھے تو کوئی لایا ہے تمہیں؟ تم خود لائے یا کوئی لانے والا ہے؟ بھائی عجیب و غریب مرحلے فکر ہے. تم جب پہلے نہیں تھے بعد میں آئے ہو تو کوئی لانے والا ہے نا، تو تم خود اپنے آپ کو لے آئے یا کوئی اور لایا؟ کہا فرزند رسول میں تو اپنے آپ کو نہیں لا سکتا تھا، کوئی اور لایا ہے. کہا وہی اور خدا ہے، یعنی بتلا دیا کہ زبان چاہے انکار کرے پورا وجود خدا کے، پوری دلیل خدا کے وجود پہ گواہ ہے، یعنی وجود انسانی، سمجھو رہے، وجود انسانی، تمہاری آنکھیں، تمہاری ناک، تمہارا کان، تمہارے ہونٹ، تمہارا پورا جسم، تمہارا پورا وجود اس کے وجود پر گواہ ہے. اگر یہ بات واضح ہو گئی تو اب یہاں نہیں روکوں گا تمہیں، اس لیے کہ مجھے جانا آگے ہے. اور اگر وہاں تک پہنچ گئے تو میں سمجھوں گا کہ میری آج کی محنت سوارت ہو گئی. ذرا آگے ہے مقام توحید تک، تو جملہ سنتے جاؤ. معصوم نے اس سے پوچھا کہ تم ہو یا نہیں ہو، میں پوری کائنات کی بات کر رہا ہوں اور قول معصوم ہی کی روشنی میں کر رہا ہوں. میں دیکھو کائنات منصوبہ ہے یا حادثہ؟ ایک سوال ہے، بہت پڑھے لکھے ہو نا اس لیے میں یہ سوالات تمہارے سامنے پیش کر رہا ہوں. کائنات منصوبہ ہے یا حادثہ؟ یعنی حادثے کا مطلب جانتے ہو؟ وہ نہیں جو سڑکوں پہ ہوتا ہے، حادثہ یعنی اتفاق سے، منصوبہ یعنی پلاننگ کے ساتھ. تو یہ کائنات منصوبہ ہے یا حادثہ ایک سوال ہے نا. تو وہ جو خدا کو نہیں مانتا کہتا ہے حادثہ ہے، ہو گئی ہے. وہ جو خدا کو مانتا ہے کہتا نہیں ایک منصوبے کے ساتھ. تو اب کیسے طے کریں کہ یہ کائنات منصوبہ ہے یا حادثہ ہے؟ دیکھو تمہارے ملک میں انتہائی قیمتی پتھر کانوں سے نکالے جاتے ہیں، ہیرا نکالا جاتا ہے، یاقوت نکالا جاتا ہے، نیلم نکالا جاتا ہے، پوکھراج نکالا جاتا ہے، زمرد جسے پنا کہتے ہیں وہ نکالا جاتا ہے. تو جب نکلتے ہیں نا ان کی ابتدائی شکل تم نے دیکھی، جب توڑ کے پتھروں سے نکالا گیا تو کوئی لمبا ہے، کوئی چوکور ہے، کوئی گول ہے، کوئی تکونا ہے، सबकी शक्लें इत्तेफाकी हैं, सबकी शक्लें इत्तेफाकी हैं। तो याकूत जब तुमने निकाला चट्टान से तोड़ के, तो कोई लंबा था, कोई चौकोर था, कोई गोल था, कोई कुछ और शक्ल का था, मुस्तकील था, भैया ही है ना। अच्छा, अब इत्तेफाक से तुमने जमीन की खुदाई की और आसार कदीमा में तुम्हें याकूत का एक हार मिल गया, अब कह दो कि इत्तेफाक की शक्ल है भाई, तवज्जो रहे। देखो इतना करीब हो गया हूं मैं कि बच्चा भी बात को समझ ले। तो जब तक पहाड़ों से निकाल रहे थे हर पत्थर की शक्ल इत्तेफाकी थी, लेकिन जब जमीन खोदी और एक हार निकला तस्वीर जैसा, तो अब कोई नहीं कहता कि इसकी शक्लें इत्तेफाकी है, इसलिए कि इनका इन दानों का तनासुब, इन दानों का तवाजुन, इन दानों की मकसदियत ये बता रही है कि इन्हें किसी काम के लिए बनाया गया है। तो अगर कायनात में मकसद नजर आए तो मानो मनसूबा है, अगर जो मकसद हो तो मानो आदेशा है। बहुत रही है बात, बातें बहुत रही है ना भैया। यही अपने सुनने वालों को रोकना चाह रहा हूं मैं, भाई रुक जाओ। अगर कायनात में मकसद न रहा है मान लो कि मनसूबा है, और अगर कायनात में मकसदियत न हो तो मान लो कि एक हादसा है, मनसूबा नहीं है भाई। तवज्जो हाथ मजदूर है, तो अब बुनियाद मकसदियत है भाई, बहुत तवज्जो रहे, इन्हें के बड़े बारीक में रहने पे ले आया। बुनियाद मकसदियत है भाई, इसीलिए जब कुरान मजीद ने इंसानियत के मंसूर का ऐलान किया तो आवाज दी बिस्मिल्लाहिर्रहमानिर्रहीम, बड़े नाजुक मरहले पे ले आया हूँ। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, शुरू करता हूँ मैं अल्लाह के नाम से जो रहमान और रहीम है। यानी अपनी देखो इंसानियत का उरू ही मंसूर, अपनी पूरी जिंदगी का रुख हयात अल्लाह के नाम की तरफ रहे, कोई भी काम करो अल्लाह के नाम से करो। और अब आवाज दी अल्हम्दुलिल्लाह रब्बिल आलमीन, जरा उरू ही मशहूर देखना, तारीफ सारी तारीफ सारी तारीफ अल्लाह के लिए है। कौन अल्लाह? रब्बिल आलमीन, जो आलमीन का परवरदिगार है, मंसूबे से उसने बनाया है भाई। रुके रहना, पांच मरतबा दिन में तुम नमाजें पढ़ते हो, और उन नमाजों में हर नमाज में दो मरतबा सूरह हम पढ़ते हो। अब यार रोकूंगा तुम्हें, बिस्मिल्लाहिर्रहमानिर्रहीम मंशूर है, उलूही मंशूर है पूरी इंसानियत का, कि जब भी किसी काम का आगाज करो अल्लाह के नाम से करो, और जब भी तारीफ करो, जब भी तारीफ करो तो कमाल देख कर। भाई अजीब बात है जहां तुम्हें ले आया हूं मैं, अल्हम्दुलिल्लाह है रब्बिल आलमीन, सारी तारीफ अल्लाह के लिए है, सारी तारीफ अल्लाह के लिए है। ये अल्लाह कहते किसे हैं भाई? कौन है अल्लाह? वही जो तुम्हारा खालिक है? नहीं, जरा लुगत में तो जाके देखो कि अल्लाह के मानी लुगत वालों ने क्या लिखे, मुस्तजमेउन ले जमीए सिफातिल कमाल, जिसमें सारे कमाल पाए जाए और जिससे सारे ऐब दूर हो, वो है अल्लाह। तो अल्हम्दुलिल्लाह तारीफ है कमाल वाले की। तो कयामत तक के लिए नमाजों में पढ़वा कर मुसलमान को ये उसूल दे दिया कि जब भी तारीफ करना कमाल वाले की तारीफ करना, आयबदार की तारीफ न करना। पहुंच रही हो बात भाई? ये तो सूरह हम्द है, कुरान मजीद का दीवाचा, कुरान मजीद का आगाज, कुरान मजीद की तमहीद सूरह हम्द, यह है इंसानियत का रूही मंशूर। नहीं, पूरा कुरान इंसानियत का रूही मंशूर है, कभी फिर एक एक सत्र इंसानियत का रूही मंशूर है। लेकिन आज सुबह मैं रोक रहा हूं इस मकाम पर बिस्मिल्लाहिर्रहमानिर्रहीम। भाई कभी सोचा तुमने, ये जो बार बार सूरा पढ़े जा रहे हो सात आयतों पर मुश्तमिल है, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अर्रहमानिर्रहीम, मालिक यौमिद्दीन, चार आयतें अल्लाह से मुतालिक, اياك نعبد و اياك نستعين اهدنا الصراط المستقيم صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين. تین آیتیں بندوں سے متعلق. تم نے غور کیا؟ تم نے غور کیا بھائی؟ خدا کی قسم ذرا سورہ حنف پہ غور تو کر لو. میں دیکھو اب تو آیا ہوں میں انسانیت کے لوہی منشور کی طرف. اچھا بھائی دیکھو رکے رہنا, ہزاروں ہزار افراد تشریف فرما ہے, کچھ کھڑے ہوئے ہیں دور تک, ان سب کو متوجہ کر رہا ہوں. بھائی سورہ ہم تو ایسا سورہ ہے جو ہر ایک کے ذہن میں ہے, ٹھیک ہے نا. اچھا تو بھائی چار آیتیں اللہ سے متعلق, تین آیتیں بندوں سے متعلق. بھائی رکے رہنا, خدا کی قسم رکے رہنا, ٹھیک ہے نا. اب میں نے پڑھ کے بتلا دی یہ آیتیں تمہارے سامنے پڑھ دی. یہ بتاؤ کہ ہم مان لیتے ہیں کہ اللہ خالق ہے, چلو مان لیا اللہ خالق ہے, لیکن اب پیدا تو کر دیا نا, اب میرا کیا رب ہے؟ اب میں کچھ بھی کروں؟ اب اللہ تو کوئی نظر آئے گا نہیں, اب اللہ کبھی کسی موقع پہ مجھے ٹوکے گا نہیں, روکے گا نہیں, اس لیے تو پیدا کر چکا. نہیں ٹوکے گا, روکے گا. کہاں روکے گا؟ قیامت میں. تو میرا اللہ جو رب ہے وہ قیامت کی بنیاد پہ ہے. بھائی تم اپنا رب مجھے بتلا دو کہ تمہارا رب اللہ سے کیا ہے؟ قیامت سے. اگر ہم یہاں برا کریں گے وہاں الٹا لٹکائے گا, اور اگر ہم یہاں اچھا کریں گے وہاں اچھی جزائیں دے گا, یہی ہے نا. تو ہم جو ڈرے ہوئے ہیں اللہ سے وہ قیامت کی بنیاد پر, اور ہم جو نمازیں پڑھ رہے ہیں وہ قیامت کے ڈر سے, ہم جو روزے رکھ رہے ہیں وہ قیامت کے ڈر سے, ہم جو حج پہ جاتے ہیں قیامت کے ڈر سے. تو اللہ خلق کر کے بے نیاز نہیں ہو گیا, قیامت میں ہم سب کو چیک کرے گا, ہم سب کو دیکھے گا. تو بندوں کا رب اللہ سے کیا ہے؟ قیامت کا. اب عجیب بات یہ ہے بھائی, توجہ رہے, کہ اوپر کی تین آیتیں دیکھو, بسم اللہ الرحمن الرحیم, الحمدللہ رب العالمین, اور رحمان الرحیم, اور آخر کی تین آیتیں دیکھو, ایاک نعبد و ایاک نستعین اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. ان اوپر کی تین آیتوں کے اور نیچے کی تین آیتوں کے درمیان میں ہے کیا؟ مالک یوم الدین, وہ قیامت کا مالک ہے. یعنی بتلا دیا کہ رابطہ اللہ سے بندے کا قیامت ہے. دیکھ رہے ہو کیا گری ہوئی آیتیں رکھی گئی ہیں؟ شروع کی تین آیتیں اللہ, آخر کی تین آیتیں بندہ, اور درمیان میں مالک یوم الدین, کہ قیامت کے دن کا کنٹرول اس کے ہاتھ میں ہے. تو تم جو ڈرے ہوئے ہو نا وہ قیامت کی بنیاد پر, اس لیے درمیان میں رکھا. کیا کیلکولیٹڈ موقع ہے اس مالک یوم الدین کا, اور ہم اس کے فوراً بعد اياك نعبد واياك نستعين, مالک تیری عبادت کرتے ہیں ہم. صیغہ جمع ہے میں تیری عبادت کرتا ہوں, نہیں میں تیری عبادت کرتا ہوں نہیں, یا کنابو دو ہم تیری عبادت کرتے ہیں. جب اس کی بارگاہ میں جاؤ تو اپنے کو اکیلا کر کے نہ جاؤ, پوری انسانیت کے نمائندے بن کے جاؤ. دیکھ رہے ہو, دیکھ رہے ہو گہرائی کو. یا کنابو دو بس جمع کا صیغہ, ہم تیری عبادت کرتے ہیں. اب رک جاؤ, ہم تیرے عبد ہیں. اياک نعبد, ہم تیرے عبد ہیں. عبد کے معنی بندہ. ہم تیرے عبد ہیں مالک, میں تیرا عبد ہوں نہیں, ہم تیرے عبد ہیں. یعنی انسان جب نماز میں کھڑا ہوا تو پوری انسانیت کی نمائندگی کر رہا ہے, یہی ہے نا. نہیں پوری انسانیت کی نہیں, پوری کائنات کی. کیا قرآن مجید کی آیت بھول جاؤ گے؟ ان کلو من فی السماوات والارض الا آتی الرحمان عبدا, آسمان و زمین کی ہر شے اللہ کی عبد ہے. سورج اللہ کا, چاند اللہ کا, ستارے اللہ کے عبد, زمین اللہ کی کنیز اس کے عبد, آسمان اللہ کا عبد. بھائی بہت توجہ رہے, بہت توجہ رہے. تو اب سورج اللہ کی عبادت کرتا ہے, چاند اللہ کی عبادت عبد ہے نا, عبد کے معنی تو عبادت کرے. چاند اللہ کی عبادت کرتا ہے, زمین اللہ کی عبادت کرتی ہے, آسمان اللہ کی عبادت کرتا ہے, سمندر اللہ کا عبد ہے, درخت اللہ کے عبد ہے. تو جو عبادت کرے وہ ہے عبد. توجہ رہے, बहुत तवज्जो रहे, लेकिन बड़े नाजुक मरहले पे ले आया हूँ और यहाँ रोकूंगा नहीं, लेकिन एक मकाम को देख के जाओ, कुरान को कुरान से मिलाओ, पूरी कायनात, पूरी कायनात उसका हर फर्द अल्लाह का हक है। तय हो गई बात। और अब कुरान ने आवाज दी, कुल इन काना लिर्रहमान वलदुन फअना अव्वलुल आबिदीन। भाई हबीब कह दे कि अगर खुदा का कोई बेटा होता तो क्या मेरे अलावा होता, मैं हूँ सबसे पहला। क्या आप भी इनकार करोगे, क्या आप भी इनकार करोगे कि मेरा नबी अव्वल मखलूक नहीं था? सूरज अब, चांद अब, रसूल अव्वल आबिदीन। भाई बहुत बहुत तवज्जो रहे, लेकिन बड़े दकीक मरहले पे ले आया हूँ तुम्हें और इस दकीक मरहले से आसानी से गुजरना चाह रहा हूँ, या कर ना बोलो। तो अब जब तुम बारगाह है खुदाबंदी में ऐलान कर रहे हो मालिक हम तेरी इबादत करते हैं, तो फकत इंसानियत की नुमाइंदगी नहीं है, पूरी कायनात की नुमाइंदगी है कि हम तेरी इबादत करते हैं। रुके रहना, वह या का नस्ताइन, और मालिक तुझी से मदद मांगते हैं। यही है ना, अभी मैं तर्जुमा करूंगा, अभी मैं तर्जुमा करूंगा, लेकिन रुके रहना। या का नस्ताइन, मालिक हम तुझी से मदद मांगते हैं। तो जब सुन रहे हो ना, जब मदद फकत अल्लाह से, तो ये तुमने कैसे कह दिया कि या अख्वामे मुत्तहिदा मदद, कहने लगे कि भाई बात ये कि हमने उनसे मदद इसलिए मांगी कि वो जिंदा है, हालांकि उनसे बड़ा मुर्दा कोई नहीं है। समझ रहे हो बात को, उनसे बड़ा मुर्दा कोई नहीं है। कहने लगे कि चूंकि वो जिंदा है इसलिए हमने मदद मांगी। जिंदा से मदद मांगना बिदअत नहीं है, मुर्दा से मदद मांगना बिदअत है। तो इसी दिन के लिए तो कह रहे थे कि नबी को जिंदा मान लो तो दल दल की ठोकरों से नजात पा जाओगे। समझ रहे हो, बस चलते रहो। अभी तो मैं एक वरक उलट रहा हूँ इंसानियत के उलूही मंशूर का, अभी तो सिलसिला सुखन दराज है, गुफ्तगु आगे जाएगी, लेकिन अब सुनना। इयाक नअबुदु, मालिक हम तेरी इबादत करते हैं। वह इयाक, भाई तवज्जो रहे, अब तर्जुमा कर रहा हूँ मैं। वह इयाक नस्तईन, मालिक हम तुझसे मदद चाहते हैं सिरात मुस्तकीम, कि हमें सिराते मुस्तकीम पर बाकी रख। तुझसे मदद चाहते हैं कि सिराते मुस्तकीम पर बाकी रख, यानी सिराते मुस्तकीम पर बाकी रखने वाला अल्लाह के अलावा कोई नहीं है। तर्जुमा समझ में आ गया? देखो बड़े अजीब गरीब मसले पर मैंने तर्जुमा किया है। मालिक, अच्छा तर्जुमे दोनों हैं, मालिक हमें सिराते मुस्तकीम पर बाकी रख, मालिक हमें सिराते मुस्तकीम पर ले आ। और हमेशा लोग ये कहते हैं कि भाई ले आ गलत है, क्यों गलत है? इसलिए कि अगर हम ना होते सिराते मुस्तकीम पर तो नमाज क्यों पढ़ते, कहते हैं लोग। इसलिए तर्जुमे को कबूल करते हैं कि सिराते मुस्तकीम पर बाकी रख। मैं चूंकि इत्तेहाद बैन अल मुस्लिमीन का कायल हूँ और हमेशा कायल रहूंगा, और मेरे नजदीक इत्तेहाद में बरकतें हैं, इसलिए मैं दोनों तर्जुमे मानता हूँ। जिसने कहा सिराते मुस्तकीम दिखला दे उसने सच कहा, जिसने कहा सिराते मुस्तकीम पर बाकी रख उसने भी सच कहा, जिसने नहीं देखी वो देख लाने की तमन्ना करेगा, जो आ गया है वो बाकी रहने की तमन्ना करेगा। सुनो सही, भाई अब जो भी तर्जुमा करो, जो भी भाई तवज्जो रहे, जो भी तर्जुमा करो मेरे नसीब अब्ले कबूल है, सिराते मुस्तकीम पर बाकी रख। صراط مستقیم دکھلا دے, لے آ صراط مستقیم پر, دونوں ترجمہ میں نزدیک صحیح ہیں. اچھا کن کا ہے راستہ؟ صراط الذین انعمت علیہم, مالک یہ نعمت والوں کا راستہ ہے, اس پر ہمیں باقی رکھ. غیر المغضوب علیہم ولا الضالین, غضب والوں کا راستہ ہمیں نہیں چاہیے, گمراہوں کا راستہ ہمیں نہیں چاہیے. تو جب تک دنیا میں نماز قائم ہے اور جب تک مسلمان ان آیتوں کو پڑھ رہا ہے, اس وقت تک اس پر لازم ہے کہ وہ نعمت والوں کو بھی پہچانے, غضب والوں کو بھی پہچانے. ٹھیک ہے نا بھائی, بات پہنچ رہی ہے؟ اور اگر بات پہنچ رہی ہے تو اب ذرا اس مقام پر رک تو جاؤ, اس لیے کہ بہت ہی نازک مرحلہ ہے, بہت ہی نازک ہے. اب واجب ہے قیامت تک مسلمان پر کہ وہ نعمت والوں کو بھی پہچانے, غضب والوں کو بھی پہچانے. اب یار روک رہا ہوں میں اپنی ساری گفتگو کو, بھائی پوری نماز میں فقط دو دعائیں ہیں. اب قنوت میں تو جتنی چاہے پڑھ لو, واجب دعاؤں کی بات کر رہا ہوں. قنوت میں ربنا اغفر لی ولوالدی وللمؤمنین یوم یقوم الحساب پڑھے جاؤ, رب زدنی علما پڑھے جاؤ دعائیں. لیکن اگر چھوڑ دو تو شریعت کو کوئی اعتراض نہیں ہے. واجب دعائیں پوری نماز میں دعائیں, پہلی دعا سورہ حمد میں اے دینا صراط المستقیم, اور دوسری دعا تشہد میں اللہم صلی علی محمد و آل محمد. آج گئی بات؟ بھائی یہی ہے, بھائی یہی ہے. امام شافعی رحمۃ اللہ علیہ نے ایک روائی میں وہ مصرع فرمایا ہے نا, بار بار اسے میں نے کوٹ کیا ہے ممبر سے, من لم یصلی علیکم لا صلاۃ لہ. اے آل محمد, جو نماز میں آپ پر درود نہ بھیجے اس کی نماز ہی نہیں ہوتی. ٹھیک ہے نا, تو نماز میں جتنی چاہے دعائیں مانگو, واجب دعائیں کل دو ہیں, اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم, مالک صراط مستقیم پہ قائم رکھ نعمت والوں کی صراط. تو سورہ حمد میں نعمت والوں کا تذکرہ کیا اور تشہد میں نعمت والوں کا اعلان کر دیا. سمجھ رہے ہو؟ تشہد میں نعمت والوں کا اعلان کر دیا. بھائی رکے رہو, اس لیے کہ یہ بڑا نازک مرحلہ ہے, اور اس نازک مرحلے پر ایک جملہ تمہیں ہدیہ کروں گا, پھر آگے جاؤں گا. اچھا تو جب تک نماز ہے اور جب تک مسلمان ہے اور رہیں گے انشاءاللہ قیامت تک, ٹھیک ہے نا, اس وقت تک تشہد میں اللہم صلی علی محمد و آل محمد, میرے مالک درود بھیج, رحمت نازل فرما محمد رسول اللہ پر اور محمد رسول اللہ کی اولاد پر. یہ اولاد میں کون سے سرخاب کے پر لگے ہوئے تھے کہ قیامت تک ان کی اولاد پہ بھی درود بھیجتے رہو, رسول کی اولاد پہ بھی؟ تو بھائی بھول گئے بسم اللہ الرحمن الرحیم, انا اعطیناک الکوثر فصلی لربک وانحر, ان شانئک هو الابتر. حبیب ہم نے تجھے کوثر دیا, نماز پڑھ قربانی کر, تیرا دشمن بے نسل ہوگا. ابتر کے معنی بے نسل, ابتر کے معنی بے نسل, جس کی نسل نہ ہو اسے عربی میں کہتے ہیں ابتر. بھائی توجہ رہے, خدا کی قسم توجہ رہے, اس لیے کہ بہت ہی نازک مرحلہ ہے. ابتر کون؟ جس کی نسل نہ چلے, جس کی نسل نہ چلے وہ ابتر. یہ پھر دوہرا رہا ہوں میں, نعوذ باللہ من ذالک, کسی مشرک نے کسی کافر نے رسول کو یہ طعنہ دیا تھا, کوئی دشمن رسول تھا, کوئی دشمن رسول تھا جس نے طعنہ دیا کہ نسل ختم ہو گئی. اب اللہ نے طے کیا کہ قیامت تک نماز میں ان کی نسل پہ درود بھیجتا رہوں گا. Hello. پہنچ رہی ہے محمد رسول اللہ کی نسل سمجھ میں آئی؟ محمد رسول اللہ کی بیٹی، محمد رسول اللہ کے بیٹے، محمد رسول اللہ کا بھائی، یہ نسل سمجھ میں آ رہی ہے؟ بھائی کون سے سرخاب سے پر لگے ہوئے تھے، ہر گھر میں بیٹے ہوتے ہیں، بیٹیاں ہوتی ہیں. تو بھائی سنو، تم اور ہو، تمہارے بیٹے اور ہیں، وہ اور ہے، اس کے بیٹے اور ہیں، اس کی بیٹی اور ہے. اب یہ میں نے جملہ کیا کہا بھائی؟ جملہ سننا، مجھے دین ملا میرے باپ سے، تمہیں دین ملا تمہارے باپ سے. اچھا انہیں کس سے ملا؟ ان کے باپ سے. اچھا بھائی انہیں کن سے ملا؟ ان کے باپ سے. یہاں تک کہ زمانے رسول کے کسی نہ کسی انسان تک پہنچ جاؤ گے. دیکھو پوری قوت سے اس بات کو محسوس کرو تو گفتگو کو میں اختتامی مرحلوں سے متصل کر دوں. جتنے بھی بیٹھے ہیں نا، جتنے ایگزسٹنگ مسلمان ہیں اس گلوب پر، اس زمین پر، ان سب سے پوچھو کہ تمہیں دین کہاں سے ملا؟ کہے گا باپ سے ملا. اچھا بھائی تمہارے باپ کو کس سے ملا؟ کہا ان کے باپ سے ملا. اچھا بھائی انہیں کس سے ملا؟ ان کے باپ سے ملا. ہوتے ہوتے رسول کے زمانے کے کسی انسان پہ رک جائے گا. اب زمانے رسول میں ہم نے جا کے پوچھا کہ بھائی آپ کو دین کہاں سے ملا؟ اب وہ نہیں کہہ سکتے کہ ہمیں ہمارے باپ سے ملا. بھائی مجھے دین ملا میرے باپ سے، تمہیں دین ملا تمہارے باپ سے، ہر مسلمان کو دین ملا اس کے باپ سے. اور ہوتے ہوتے زمانے رسول کے کسی انسان پہ جا کے رک گئے. اور اب جب زمانے رسول میں جا کے پوچھا کہ بھائی آپ کو دین کہاں سے ملا، تو اب کوئی نہیں کہہ سکتا کہ ہمیں دین ہمارے باپ سے ملا. مجبور ہے یہ کہنے پر کہ دین رسول سے ملا. لیکن تین ایسے ہیں جو کہہ سکتے ہیں کہ دین ہمارے باپ سے ملا. سیدہ کہہ سکتی ہے، ان کا بیٹا حسن کہہ سکتا ہے، ان کا بیٹا حسین. پہچانو کل تین ہے. زبان رسول کا بھائی پہنچ گئی نا، یہ بات پہنچ گئی، یہ میسج، یہ پیغام پہنچ گیا. بھائی ایک ہی جملہ تو عرض کروں گا اور گفتگو تمام ہو جائے گی. تو دین مجھے میرے باپ سے ملا، تمہیں تمہارے باپ سے ملا. زمانے رسول کا کوئی انسان یہ نہیں کہہ سکتا کہ دین ہم نے اپنے باپ سے لیا ہے، دین لیا ہے رسول سے. تین ہیں جو کہہ سکتے ہیں کہ دین ہم نے اپنے باپ سے لیا. سیدہ کہہ سکتی ہے کہ یہ جو دین ہے میرے باپ کا دین ہے. اچھا حسن کہہ سکتا ہے، سیدہ کا بیٹا، کہ یہ دین میں نے اپنے باپ سے لیا ہے. حسین کہہ سکتے ہیں کہ یہ دین میں نے اپنے باپ سے لیا ہے. کل تین ہی ہیں. اب تمہیں حق ہے یہ پوچھنے کا کہ پھر علی کی حیثیت کیا ہے، ہے نا؟ یہ سوال تو ہے. انہوں نے تو اپنے باپ سے نہیں لیا، دین تو رسول ہی دیتا ہے، دین تو رسول ہی دیتا ہے. بھائی توجہ ہے بھائی، کہاں کہاں کہ یہ میرے بیٹے ہیں موبائل کے میدان میں. رسول نے کہاں کہا کہ حسن حسین میرے بیٹے ہیں اور میں ان کا باپ ہوں، موبائل کے میدان میں ہے نا، موبائل کے میدان میں. تو یہ سوال بھائی توجہ رہے کہ علی کی حیثیت کیا ہے. بھائی توجہ رہے، یہ سوال اس لیے غلط ہے کہ علی تو نفس رسول ہے. پھر صحیح، پھر صحیح. اب میرا جملہ، اب زحمت نہیں دوں گا، اب تو دامن وقت میں گنجائش بھی نہیں ہے، لیکن ایک جملہ کہنے کی اجازت دو گے نا کہ میں مسائل پر جاؤں. بھائی دین جن لوگوں کی آبائی میراث ہوگا انہی کے دل میں دین کے مٹنے کا غم ہوگا نا. بھائی اسی جملے سے تو میں کربلا تک جا رہا ہوں. میں تو بار بار یہ کہتا ہوں کہ کسی اور کا نواسا دین کو بچانے کے لیے کیوں اٹھے؟ جس کا دین ہے اس کا نواسا اٹھے گا. اجرکم علی اللہ اٹھا تھا نا، 28 رجب کو اٹھا تھا، چلا تھا. دیکھو میں نے کل شب میں گفتگو کرتے ہوئے سامان سفر کی تیاری کا تذکرہ کیا تھا، اور اب اگر دامن وقت میں گنجائش ہوتی تو میں بہت کچھ تم سے کہتا. وہ کیفیت تھی حسین ابن علی کی کہ پوری رات قبروں پہ جا کر خدا حافظ کرتے رہے، اور وہ کیفیت تھی ان بیویوں کی کہ پوری رات اپنے حجروں میں گریہ کرتی رہی. پہچانتے ہو نا ان بیویوں کو؟ ان میں علی کی بڑی بیٹی زینب ہے، ان میں علی کی چھوٹی بیٹی ام کلثوم ہے، ان میں علی کی بہو ام فروا ہے، ان میں فاطمہ زہرا کی بہو ام رباب ہے. یہ بیویاں رات بھر گریہ کرتی تھی، کرتی رہی نا. صبح ہوئی، سامان سفر تیار ہوا. جب قافلہ مکمل طریقے سے تیار ہو گیا تو ایک مرتبہ ابو الفضل عباس ذوالجناح لائے، حسین سوار. دیکھو مجھے جانا آگے ہے اور دو ہی جملے بیان کروں گا. حسین ابن علی ذوالجناح پہ سوار ہوئے. سوار ہو کر حسین گھوڑے کو ایڑ لگانا چاہتے تھے کہ ایک مرتبہ عباس نے کہا، فرزند رسول، بنی ہاشم کی بیویاں آپ سے کچھ کہنا چاہتی ہیں. حسین رک گئے، بیویاں قریب آئی، کہا، مولا ہم آپ کو روکنے کے لیے نہیں آئے، ہم تو صرف اس لیے آئے ہیں، ہم تو صرف اس لیے آئے ہیں بھائی، دیکھنا یہ جملہ، کہ ہمیں اجازت دیجئے کہ ہم تو رویا قطار لگا کے کھڑے ہو جائیں اور شہزادی زینب کی سواری ہمارے درمیان سے گزر جائے. حسین جواب دے تو کیا دے، ایک مرتبہ چیخ مار کے روئے. شاید وہ منظر یاد آ گیا کہ بیویوں تمہیں قطار لگانے کی ضرورت نہیں ہے، بازار کوفہ و شام میں اسی طریقے سے لوگ قطاریں لگائیں گے، اور منادی آواز دے رہا ہوگا، تماشا دیکھنے والوں تماشا دیکھو اللہ کے رسول. اجرکم اللہ، تم نے گریہ کیا. دیکھو وقت سمٹتا جا رہا ہے اور دو لمحے میرے پاس رہ گئے ہیں. قافلہ چلا، حسین ابن علی مکے آئے، مکے سے سفر اختیار کیا. 2 محرم کی تاریخ تھی جب حسین کے ذوالجناح نے چلنے سے انکار کر دیا. آگئے نا 28 رجب سے دوسری محرم تک، 28 رجب سے دوسری محرم تک آگئے. قافلہ جا رہا ہے، حسین کا گھوڑا حرکت کرنے پہ تیار نہیں ہے. کہا بستی والوں کو بلاؤ. بستی والے آئے، ایک ایک سے پوچھا اس بستی کا نام کیا ہے. جب کسی نے کہا کہ اس کا نام کربلا ہے تو کہنے کہ بھائی عباس خیمے لگا دو. خیمے لگے، شہزادی زینب سکینہ کو گود میں لے کر ایک خیمے میں آ کے بیٹھ گئی. ایک زرد غبار اڑا اور سکینہ کے بالوں پہ جم گیا. جب وہ مٹی اڑی ہے نا، بی بی زینب کے بیٹھنے سے جب وہ مٹی اڑی اور سکینہ کے بالوں پہ جمی تو بی بی نے ایک مٹھی خاک اٹھائی اور اس کے بعد سونگی اور سونگنے کے بعد پھیر دی اور کہا عباس جلدی بھائی کو بلاؤ. جیسے ہی حسین آئے بی بی کھڑی ہو گئی، کہا بھیا اس زمین سے جلدی نکل جاؤ، ارے اس مٹی میں تمہارے خون کی خوشبو ہے. اجرکم اللہ. کہا بہن اب قیامت تک اسی زمین پہ رہنا ہے. 2 جملے سنو، اب تو واقعی وقت نہیں رہا نا، وقت نہیں رہا، تم نے گریہ بھی کر لیا، لیکن میرا جی چاہتا ہے کہ دوسری محرم کی یہ بات مکمل ہو جائے. کہا اہل قریہ کو بلاؤ. بس آخری جملے، تفصیلات کو سمیٹ رہا ہوں. اہل قریہ کو بلاؤ. اہل قریہ آئے. کہا یہ زمین کس کی ہے؟ کسی نے آواز دی فرزند رسول یہ میری زمین ہے. کہا میں خریدنا چاہتا ہوں. 7,000 درہم پر وہ زمین خریدی اور اپنی ملکیت بنا لی تاکہ قیامت تک کے لیے یہ فیصلہ ہو جائے کہ حسین نہیں گیا تھا لڑنے کے لیے، فوجیں آئی تھی اس کی زمین پر. پہچان رہے ہو 7,000 درہم پر وہ زمین خریدی، اور خریدنے کے بعد کہا بنی اسد کے لوگوں، میں نے زمین تو لے لی لیکن تمہیں ہیبا کر رہا ہوں، واپس کر رہا ہوں. شرط یہ ہے کہ جب ہم سب دنیا سے گزر جائیں تو ہمارے لاشوں کو احترام سے دفن کر دینا. دوسری شرط یہ ہے کہ اگر کوئی ہمارا چاہنے والا ہماری قبر کو پوچھتا ہوا آ جائے تو اسے نشان قبر بتا دینا. اور تیسری شرط یہ ہے کہ 3 دن تک ظاہر کو اپنا مہمان رکھنا. یہ کہہ کر کہا بڑی اسد جاؤ ذرا اپنی عورتوں کو بھیج دو. جب عورتیں آئی تو کہا میں فاطمہ زہرا کا بیٹا ہوں, میں زینب کا بھائی ہوں. ارے اگر تمہارے مرد ہمیں دفن نہ کر لیں تو پانی بھرنے کے بہانے آنا ہمیں دفن کر دینا. جب عورتیں روتی ہوئی جا رہی تھی تو کہا ذرا اپنے بچوں کو بھیج دو. جب بچے آئے تو حسین نے کہا بیٹو میں بھی تمہاری جیسی بیٹی کا باپ ہوں, تمہارے جیسے بیٹوں کا باپ ہوں. اگر تمہارے ماں اور باپ ہمیں دفن کرنے کے لیے نہ آئے تو بچوں کھیلتے ہوئے آنا اور ایک ایک مٹھی خاک لے کر ہمارے پامال جسموں پہ ڈال دے. وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ رَبَّنَا تَقَبَّلْ مِنَّا إِنَّكَ أَنْتَ السَّمِيعُ الْعَلِيمُ.